यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा नेकपा एमाले पोलिट ब्यूरोमा छलफल शुरू। काठमाडौँको कलंकी महाराजगंज चक्रपत सड़क खण्ड विस्तारको काम अघि बढ़ेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालद्वारा जानकारी। कमैया मुक्ति घोषणाको 25 वर्ष बिते पनि मुक्त कमैयाको पुनस्थापना अझै पूरा हुन सकेन। र भारतमा मनसुनी आदिका क्रममा चट्याङ पर्दा कम्तीमा 33 जनाको मृत्यु।
नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेको पोलिट ब्यूरो बैठकमा विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनका सम्बन्धमा छलफल भएको छ। ललितपुर च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आजको बैठकमा 8 जना सदस्यले भाग लिनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। एमालेको विधान महाधिवेशनको पूर्व तयारीका क्रममा हिजो बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु प्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदनको प्रस्ताव पारित गरेको थियो। पोलिट ब्यूरो बैठकले ती प्रतिवेदनलाई अनुमोदन गरेपछि यही साउन 5 गते सोमबार बस्ने केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रूप दिनेछ। एमालेको दोस्रो विधान महाधिवेशन आगामी भदौ 20, 21 र 22 गते ललितपुरको गोदावरीमा हुनेछ। पोलिट ब्यूरो बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। नेकपा राष्ट्रिय एकता अभियान संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा समाहित हुनुभएको छ। राष्ट्रिय सभा गृहमा आज आयोजित एकता सभामा अभियानका संयोजक गौतम सहित सम्पूर्ण कमिटी समाहित भएको हो। कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले गौतमलाई पार्टीमा स्वागत गर्नुभयो। विक्रमसम्म 2077 तत्कालीन नेकपा एमालेबाट अलग भएका दुवै पार्टीले छुट्टा छुट्टै राजनैतिक गतिविधि सञ्चालन गर्दै आएका थिए। प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा काठमाडौँ चक्रपथ कलंकी महाराजगंज सड़क खण्ड विस्तारको प्रगतिका सम्बन्धमा छलफल भएको छ। समितिको आज बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सो सड़क खण्ड विस्तारको डीपीआर तयार भई काम अघि बढ़ेको जानकारी दिनुभयो। काठमाडौँ उपत्यकाको सवारी जाम कम गर्न सरकारले नयाँ विकल्पबारे छलफल गरिरहेको जानकारी दिँदै मन्त्री दाहालले सड़क स्तर उन्नति गर्दा निर्माण गर्न सकिने मात्रै भत्काउने नीति लिएको बताउनुभयो। बैठकमा मन्त्रालयका सचिव केशव कुमार शर्माले यो वर्ष मात्रै समयमै निर्माण सम्पन्न गर्न नसक्ने 120 वटा ठेक्का सम्झौता तोडेको जानकारी दिनुभयो। बैठकमा सांसदहरू गोकर्णा विष्ट, प्रकाश ज्वाला, ठाकुर गैरे, सीता गुरूङ, माधव सापकोटा लगायतले चक्रपथमा हुने धूलो तथा हिलोलाई व्यवस्थित गर्न खाल्डाखुल्टी पुर्नुपर्ने, चक्रपथको सड़क विस्तारलाई तीव्रता दिनुपर्नेमा जोड़ दिनुभयो। समितिको बैठकले काठमाडौँ उपत्यकाको सड़क विस्तार गुणस्तरीय बनाई समयमै सम्पन्न गर्न र देशभरका 2 जिल्ला जोड्ने सड़क तत्काल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। नेपाल सरकार र कोरियाली सरकार बीचमा बर्दिया जिल्लामा समावेशी ग्रामीण विकास परियोजना आईआरडीपी कार्यान्वयनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ। अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि कोरियाली राजदूत पार्क तैयङले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। परियोजनाका लागि कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका मार्फत कोरियाली सरकारले 80 लाख अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने भएको हो। बर्दिया जिल्लाका 8 स्थानीय तहमा सञ्चालन हुने परियोजना सन् 2029 डिसेम्बरसम्म कार्यान्वयन हुनेछ। कार्यक्रममा अर्थ सचिव घनश्याम उपाध्यायले कोरियाली सहयोगमा सञ्चालन हुने परियोजनाले स्थानीय सरकार तथा समुदायको सशक्तिकरण गर्न र नेपाल सरकारको नीति अनुसार समावेशी तथा आर्थिक रूपमा बलियो समाज निर्माण गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो। कोरियाली राजदूत पार्क तई यङले परियोजना जनमुखी, समावेशी र दिगो विकासमा केन्द्रित रहेको उल्लेख गर्दै परियोजनाले वातावरणीय सन्तुलन कायम गर्दै स्थानीय समुदायका लागि दीर्घकालीन अवसर सृजना गर्ने उल्लेख गर्नुभयो। मध्य प्रदेशका 8 जिल्लाहरूमा सुक्खाका कारण धान रोपाई हुन नसकेपछि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मध्य प्रदेशका 8 जिल्लामा टोली पठाउने भएको छ। समस्या समाधानका लागि गर्न सकिने तत्कालीन र दीर्घकालीन उपाय र विकल्प अध्ययन गर्न कृषि प्राविधिकको टोली पठाउने निर्णय भएको हो। टोली आइतबार सुक्खाग्रस्त ठाउँमा पुग्ने मन्त्रालयले जनाएको छ। आज कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालय र माताहतका कर्मचारीहरूसँग छलफल गरी प्रत्येक जिल्लामा 2-2 जनाको दरले तुरन्तै टोली पठाउन निर्देशन दिनुभएको हो। मध्य प्रदेश सरकारले लामो समय पानी नपर्दा खानेपानीको समेत अभाव भएको र धान रोप्ने अवस्था समेत नभएको भन्दै केही दिन अघि सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो। साउन लागिसक्दा पनि मध्यका 8 जिल्लामा करिब 46% मात्र रोपाई भएको मध्य प्रदेश कृषि मन्त्रालयले जनाएको छ। गत साउन 9 गते दुर्घटनाग्रस्त सौर्य एयरलाइन्सको 9NMICRJ200 कलसाइन जहाजको जाँचबुझ गर्न गठित दुर्घटना जाँच आयोगले आफ्नो अन्तिम प्रतिवेदन बुझाएको छ। आज मन्त्रालयमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष रतीश चन्द्र लाल सुमनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेलाई समितिको अन्तिम प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो। मन्त्री पाण्डेले प्रतिवेदन कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोगले प्रतिवेदन पेश गरे लगत्तै मन्त्रालयले आफ्नो वेबसाइट मार्फत प्रतिवेदन सार्वजनिक गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मर्मतका लागि पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज धावन मार्ग नजिकै दुर्घटना हुँदा जहाजमा सवार 18 जनाको मृत्यु भएको थियो। आज 25 मुक्त कमैया दिवस। तत्कालीन सरकारले 2057 साल साउन 2 गते कमैया मुक्तिको घोषणा गरेको थियो। त्यसै बेलादेखि यो दिनलाई कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङमा बसोबास गर्ने मुक्त कमैयाहरूले मुक्ति दिवसका रूपमा मनाउँदै आएका छन्। यद्यपि कमैया मुक्ति घोषणाको 25 वर्ष बिते पनि कैलालीमा अझै पनि सबै मुक्त कमैया परिवारको पुनस्थापना कार्य पूरा भएको छैन। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कैलालीमा अझै मुक्त कमैया परिवारको पुनस्थापन कार्य बाँकी रहेको छ। सरकारी तथा गैर सरकारी तथ्याङ्क अनुसार कैलालीमा जग्गा सट्टा भर्न परिचय पत्र नभएका छुटपुट र जग्गा नपाएका मुक्त कमैया परिवारको संख्या 953 रहेको देखिन्छ। आफूहरूको पुनस्थापन नहुँदा जीविकोपार्जनको समस्या भएको मुक्त कमैयाहरूको भनाइ छ।
सरकारले जग्गा खोजिदिनु पर्यो, रोजगार गरिदिनु पर्यो। हामीलाई त अझैसम्म परिचय पत्रको पनि व्यवस्था भएको छैन,
एकदम समस्या छ।
पुनस्थापन गर्न बाँकी मुक्त कमैया परिवार उचित व्यवस्थापन गरी जीविकोपार्जनको समस्यामा रहेका उनीहरूको लागि रोजगारीको सृजना गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिनुभएको छ। तत्कालीन मुक्त कमैया स्थलगत अध्ययन समितिका सदस्य हरिश रिपाइली,
मुक्ति त गरियो तर उनीहरूको चाहिँ जीविकोपार्जनको ठूलो समस्याहरू छ। विभिन्न प्रकारका तालिमहरू सरकारले प्रदान गर्न जरुरी छ, विशेष त उनीहरूलाई रोजगारको ग्यारेन्टी गर्न जरुरी छ।
कमैया मुक्ति घोषणाको दशक बिते पनि मुक्त कमैया परिवारको पुनस्थापन कार्य अझै भएको छैन। मुक्त कमैया परिवारलाई बसेकै ठाउँमा भए पनि व्यवस्थापन गर्न आवश्यक रहेको मुक्त कमैया महिला विकास मञ्चका संस्थापक अध्यक्ष कौशल्या
नेपाल सरकारकै जग्गामा बसेको छौँ, त्यही ठाउँमा बरु हामीलाई दामा सही हिसाबले दिए हामी त्यही नै सेटल भइहाल्छौँ भन्ने चाहिँ सबैको मासै त्यही छ।
सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा मुक्त कमैया परिवारको पुनस्थापन एवं जीविकोपार्जनका लागि भनेर प्रदेश सरकारले 6 करोड बजेट विनियोजन गरेको बताउनुहुन्छ।
मुक्त कमैयाहरूका पुनस्थापनाका लागि यस वर्ष पनि उहाँहरूलाई एउटा पुनस्थापना र अर्को जीविकोपार्जन गर्ने गरी गर्नेका केही वर्गका लागि मात्र भन्दा पनि करिब 6.5 करोड भन्दा बढी बजेट हामीले जीविकोपार्जनको सेक्टरमा पनि छुटाएका छौँ र पुनस्थापनाको सेक्टर पनि छुटाएका छौँ। यसरी उहाँहरूलाई कर्मशः व्यवस्थित गर्दै उहाँहरूलाई पुनस्थापना गर्ने काममा सुदूरपश्चिम प्रदेश सरकार जिम्मेवार भएर अगाडि बढिरहेको छ।
सरकारी तथ्याङ्क अनुसार कैलालीमा परिचय पत्र पाएका 8,910 मुक्त कमैया परिवार मध्ये हालसम्म 8,530 परिवारको पुनस्थापन कार्य पूरा भएको छ। जगत साउद, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, धनगढ़ी।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन बीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताउनु भएको छ। उहाँले सम्बन्धलाई अझ अगाडि बढ़ाउने सवालमा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने स्पष्ट गर्नुभयो। नेपाल र चीन बीच कूटनीतिक सम्बन्धको 70 वर्षगाँठका अवसरमा आज काठमाण्डुमा आयोजित नेपाल चीन सांस्कृतिक शिखर सम्मेलन 2025 सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल र चीन अत्यन्तै पुराना र ऐतिहासिक देशहरू भएको तथा कूटनीतिक सम्बन्धको 70 वर्षगाँठका अवसरमा यस्तो कार्यक्रम आयोजनाले आपसी सांस्कृतिक सम्बन्ध विस्तारका लागि सन्देश दिएको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीले युवा सशक्तिकरण पुरस्कारबाट काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, व्यवसाय नेतृत्व पुरस्कारबाट राजेश काजी श्रेष्ठ र वीरेन्द्र राज पाण्डे तथा शिक्षा उत्कृष्ट पुरस्कारबाट अनुराधा शर्मालाई सम्मान प्रदान गर्नुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले भाषाभाषी बीचको विविधताले नेपालको पहिचान जोगाउने काम गरेको बताउनु भएको छ। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको 28 स्थापना दिवसका अवसरमा कंग्रेस केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति देउवाले विभिन्न जात जातिका पहिचानलाई जोगाउँदै पहिचान सहितको राष्ट्र बनाउने कार्यले नेपाललाई सुन्दर बनाउने विश्वास व्यक्त गर्नुभयो। कंग्रेसका सहमहामन्त्री एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आदिवासी जनजाति का संवेदनशीलतालाई बुझेर संस्कृति सम्बन्धी नीति बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा हवाई सेवा प्राधिकरण विधेयक 2081 संशोधन प्रस्ताव बारे संशोधनकर्तासँग छलफल भएको छ। आज सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरूले हवाई सुरक्षामा प्राथमिकता दिनुपर्ने, अवैध हवाई कारोबार तथा सुन तस्करी रोक्न कड़ा नीति अवलम्बन गर्नुपर्ने, यात्रु मैत्री सेवा, डिजिटल प्रणाली विकास र आधुनिक उडान प्रणाली विकास गर्नुपर्नेमा मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको थियो। गृहमन्त्री रमेश लेखकले देशमा शान्ति सुरक्षाको अवस्था राम्रो रहेको बताउनु भएको छ। राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा मन्त्री लेखकले सरकारको पहिलो जिम्मेवारी नै देशमा शान्ति सुरक्षा कायम गर्नु रहेको र देशमा शान्ति सुरक्षाको अवस्था अनुकूल रहेको बताउनुभयो। गृहमन्त्री लेखकले सवारी दुर्घटना, लागू औषध दुर्व्यसनी र आत्महत्याको विषय सुरक्षा चुनौतीको रूपमा देखा परेको बताउनुभयो। उहाँले सवारी दुर्घटनामा परेर मृत्यु हुनेको संख्या औसतमा प्रतिदिन 7 रहेको भन्दै सवारी साधन चलाउँदा पूर्व सावधानी नअपनाउने, लाइसेन्स बिना सवारी चलाउने लगायत कारणले दुर्घटना बढ़िरहेको र यसको नियन्त्रण महत्वपूर्ण चुनौती रहेको बताउनुभयो। गत असार 24 गतेको भीषण बाढ़ी पहिरोले बगाएको नेपाल चीन सीमाना स्थित रसुवागढ़ीको मितेरी पुलको ठाउँमा बेली ब्रिज निर्माण गर्ने विषयमा छलफल भएको छ। सीमादरबार स्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहाल र नेपालका लागि चीनका राजदूत चेन सोङ बीच भएको भेटमा राजदूत चेनले दशैं अघि नै मितेरी पुल भएको ठाउँमा बेली ब्रिज राखिने बताउनु भएको मन्त्रालयका सचिव केशव कुमार शर्माले जानकारी दिनुभयो। कोदो नेपालको पुरानो रैथाने बाली र खाद्य सुरक्षा तथा पोषणको महत्वपूर्ण आधारको रूपमा रहेको छ। आधुनिक जीवनशैली र आहार विहारमा आएको परिवर्तनका कारण कोदोजन्य बालीको उत्पादन तथा उपभोग भने घट्दै गएको छ, तर पछिल्लो समय पाल्पाका किसान भने रैथाने बाली कोदो खेतीतर्फ आकर्षित हुँदै गएका छन्। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले रैथाने बाली प्रवर्धन कार्यक्रम अन्तर्गत कोदो खेतीलाई बढ़ावा दिन थालेपछि कोदो खेतीप्रति किसानको आकर्षण बढ़न थालेको छ। रैनादेवी छहरा आठ सत्यवती कि कविता खनालले अहिले अन्य बाली भन्दा कोदो खेतीमा रमाउनु भएको छ। विगतमा कोदो नरोप्ने यहाँका किसानले गाउँपालिकाले रैथाने बाली प्रवर्धन कार्यक्रम ल्याएपछि भने कोदो लगाउन थालेका हुन्।
कोदो खेतीबाट हामीले प्रत्येक घरबाट आमदानी गरेका छौँ र एक घर प्रति दुई मुरी तीन मुरी
पछिल्ला दिनहरूमा कोदोको माग बढ़िरहेको छ। किसानलाई पालिकाले प्रोत्साहन दिँदा कोदो खेती बढ्दै गएको छ भने फरासी प्रयोजनका लागि कोदो लगाउँदै आउनु भएकी रैनादेवी छहरा दुई समाधिकी मुना दर्जी व्यावसायिक रूपमै कोदो खेती गर्न थाल्नु भएको छ।
पहिला कोदो खेती गर्न छोडिसकेका थियो, अहिले हाम्रो रैनादेवी भित्र कोदो खेती प्रत्येक घर गरिरहनु भएको छ। अहिले बजारमा बस्नेहरूले एकदम कोदो माग गर्नु भएको छ।
बजारमा कोदोको माग बढ़िरहेकोले पालिका भित्रका धेरै किसानले पाखो बारीमा कोदो लगाएर राम्रो कमाई गर्न थालेका छन्। रैथाने बाली संरक्षणका लागि स्थानीय तहले समेत काम थालेसँगै बाँचो जमिनमा पनि किसानहरूले कोदो रोप्न थालेका छन्। कोदो तथा रैथाने बालीलाई पालिकाले सहयोग गरेको कोदो खेती गर्नु भएकी बल्डेङगढीकी अम्बिका खड्काले बताउनुभयो।
कोदो स्वास्थ्यको लागि पनि खान ठिक हुने, बजेटहरू पनि यो खेती गरे भने दिने गरेको छ, त्यसैले किसानहरू कोदो प्रति आकर्षित भएका छन्।
कोदोबाट विभिन्न परिकार बनाएर बिक्री गर्ने गर्ने प्रचलन बढ्दै गएपछि यसको माग पनि उच्च भएको छ। पछिल्लो समय शहर बजारका ठूल्ठूला होटलका भान्सामा कोदोका परिकार पाइन थालेका छन्। किसानलाई रैथाने बालीमा जोड्ने कार्यक्रम ल्याएको रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रुखमागत भट्टराईले बताउनुभयो।
कोदो, फापर, अदुवा, बेसार लगायतका चिजहरू अलिकति विस्थापित हुन गएकोले यसलाई फेरि उजागर गर्नको लागि कोदो खेती लगायतका खेतीहरूको बारेमा कृषकहरू बहुत उत्साहित भएर उहाँहरूको माग बढेको छ। त्यही अनुसार हामी सम्बोधन गर्ने पक्षमा छौँ।
कोदो जन्ने बालीहरूको महत्व बारे प्रचार गरी उत्पादक र उपभोग बढाउन उत्पादक कृषक, उपभोक्ता र अन्य सरकारवालाहरूलाई प्रेरित गर्न आवश्यक छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
नेपाली कंग्रेसका उपसभापति पूर्णबहादुर खड्काले चाँडै दलहरूबीच छलफल गरी भूमि सम्बन्धी ऐन संशोधन गरिने बताउनु भएको छ। आज सुर्खेतको लेकबेसी नगरपालिका र भेरीगंगा नगरपालिकाका भूमिहीनलाई लाल पूर्जा वितरण गर्दै उपसभापति खड्काले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गरिरहेकाहरूको समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभयो। नेपाल दूरसंचार प्राधिकरणले टेलिग्राम एप तत्काल बन्द गर्न मोबाइल तथा इन्टरनेट कम्पनीलाई निर्देशन दिएको छ। नेपालमा सञ्चालनमा रहेको टेलिग्राम एप मार्फत अनलाइन ठगीको संख्या निरन्तर बढ़िरहेको र सम्पत्ति शुद्धिकरण, मनी लाउन्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता रहेको भन्दै बन्द गर्न निर्देशन दिइएको प्राधिकरणका सहायक निर्देशक सविता गेवालीले जानकारी दिनुभयो। प्राधिकरणले तत्काल टेलिग्राम एप बन्द गरी अनिवार्य प्राधिकरणलाई जानकारी गराउन मोबाइल तथा इन्टरनेट कम्पनीहरूलाई आग्रह समेत गरेको छ। काली गण्डकीको कटान र बाढ़ीको जोखिममा रहेको म्याग्दीको बेनी नगरपालिका एक लामगरामा तटबन्ध निर्माण भएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन कार्यालयले लामगरा स्थित सेतो ढुङ्गादेखि रत्नेचौर लिफ्ट खानेपानी योजनाको इनार हुँदै तलतर्फ काली गण्डकी नदी किनारमा 70 लाख रूपियाँबाट 150 मिटर तटबन्ध निर्माण गरेको हो। हुम्लाको दोजामबाट सदरमुकाम सिमकोटतर्फ जाँदै गरेको ट्र्याक्टर सिमकोट गाउँपालिका एक बैजी बाडामा दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले 377 वटा अस्पतालबाट प्रथम सेवाको उपचार गर्न पाउने भएका छन्। यही साउनदेखि प्रथम सेवा बिन्दुका लागि बोर्डमा सूचीकृत भएका अस्पतालबाट सेवा पाउने बोर्डका सूचना अधिकारी विकेस मल्लले जानकारी दिनुभयो। यसअघि बोर्डले तोकेको स्वास्थ्य संस्थामा गएर प्रथम सेवा बिन्दुबाट मात्रै प्रथम सेवा लिनुपर्ने व्यवस्था रहेको थियो। भारतमा मनसुनी आधीका क्रममा चट्याङ पर्दा कम्तीमा 33 जनाको मृत्यु भएको छ। बिहार राज्यमा हिजो र अस्ति चट्याङ पर्दा धेरैजसो किसान र मजदूरहरू घाइते भएका भारतको विपद व्यवस्थापन विभागले जनाएको छ। घटनापछि पटना सरकारले चट्याङबाट ज्यान गुमाउनेहरूका परिवारलाई 40 लाख रूपियाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ। बिहार सहित भारतको पूर्वी क्षेत्र बाढ़ीको समेत जोखिममा रहेको छ। इजरायलले गाजा क्षेत्रको भवासी शहरमा विस्थापित प्यालेस्टिनीहरूलाई लक्षित गरी क्षेपास्त्र प्रहार गर्दा कम्तीमा 30 जनाको मृत्यु भएको छ। इजरायली सेनाले किला फलाम र तिखा वस्तुहरूले भरिएको ड्रोनले सर्वसाधारणमाथि आक्रमण गरेको बताइएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले गाजापट्टिको चर्चमा भएको इजरायली बम विस्फोटको कड़ा निन्दा गर्दै यसलाई सर्वसाधारणको नरसंहार भन्नुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गत आर्थिक वर्ष 2081-82 सरकारको आमदानी र खर्च दुवै कमजोर देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार वार्षिक लक्ष्यको तुलनामा सरकारको आय 82 र व्यय 81% खुम्चिएको छ। गत आर्थिक वर्षका लागि सरकारले 18,60,30,30,00,00,00,00 बजेट ल्याएकोमा असार मसान्तसम्ममा 15,23,10,68,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00, प्रतिशत बराबर हो। चालू शीर्षकमा गत आर्थिक वर्षमा 85.95% अर्थात 9,80,28,21,00,000 खर्च भएको छ। पूंजीगत शीर्षकमा 3,52,35,40,00,000 विनियोजन भएकोमा 63.2% मात्र अर्थात 2,22,68,23,00,000 खर्च भएको छ। गत आर्थिक वर्षका लागि 14,71,62,95,00,000 राजस्व प्राप्त गर्ने लक्ष्य राखेको सरकारले 82.88% अर्थात 12,19,71,86,00,000 बराबर मात्रै राजस्व असुली गरेको छ। यसरी सरकारको आमदानी र खर्चको अवस्था तुलना गर्दा आय भन्दा 3,38,00,00,000 बढी व्यय भएको छ। गत आर्थिक वर्ष 2081-82 सरकारले शेयर बजारबाट 16,54,37,00,00,000 रुपियाँ बराबर पुँजीगत लाभ कर संकलन गरेको छ। यो पुँजीगत लाभ कर शेयर बजारबाट प्राप्त भएको हालसम्मकै उच्च पुँजीगत लाभ कर हो। गत आर्थिक वर्ष कुल 16,54,37,00,00,000 रुपियाँ पुँजीगत लाभ कर उठेको सीडीएससी एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ। यसअघि आर्थिक वर्ष 2077-78 शेयर बजारबाट सरकारले 14,13,00,00,000 लाभ कर संकलन गरेको थियो। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऊर्जा दक्षताका उपायहरू अप्नाउने 10 उद्योगहरूलाई आर्थिक अनुदान वितरण गरेको छ। बैंकको काठमाडौँ स्थित कार्यालयमा आयोजना भएको कार्यक्रममा ऊर्जा अडिट मार्फत पहिचान गरिएका प्रमुख ऊर्जा बचतका उपायहरू कार्यान्वयन गरेपछि पहिलो चरणमा 10 उद्योगलाई करिब 2,90,00,000 बराबरको अनुदान प्रदान गरिएको छ। ऊर्जा दक्षताबाट वार्षिक झण्डै 36,788 मेगावाट घण्टा ऊर्जा बचत हुने अपेक्षा गरिएको छ। प्रभु हेलिकप्टरले आफ्नो उडान सेवालाई थप गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। स्थापनाको 10 वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा कम्पनीले सुरक्षित र यात्रु मैत्री सेवा प्रवाहलाई बलियो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको हो। प्रभु हेलिकप्टर लिमिटेडले छिट्टै सर्वसाधारणका लागि आईपीओ निष्कासनको तयारी समेत गरेको छ।
अब खेल समाचार अझ बमबाट।
फ्रेन्च क्लबले एन्फा युसो र युथ लीगमा शुक्रबार जाउलाखेल युथ क्लब विरूद्ध 3-1 जित दर्ता गरेको छ। जितसँगै 6 खेलमा 13 अङ्क जोडेको फ्रेन्च तेस्रो स्थानमा उक्लिएको छ। पराजित जाउलाखेल समान खेलबाट 7 अङ्कका साथ 7औं स्थानमा छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा फ्रेन्चलाई जित दिलाउन आर्यन काजी थापा, पुन श्रेष्ठ र मनदीप ढुङ्गेलले गोल गरे। जाउलाखेलका लागि सुमित वाइवाले गोल फर्काए। शुक्रबारै सम्पन्न खेलमा मच्छिन्द्र फुटबल क्लब र चर्च बोइज युनाइटेडले 1-1 बराबरी खेल्दै अङ्क बाँडेका छन्। यो नतिजासँगै 6 खेलमा 14 अङ्क जोडेको मच्छिन्द्र शीर्ष स्थानमा कायम छ। चर्च बोइज समान खेलबाट 7 अङ्कका साथ 7औं स्थानमा उक्लिएको छ। सातो बाटो स्थित एन्फा मुख्यालय मैदानमा मच्छिन्द्रका लागि राहुल कुमार युञ्जन तथा चर्च बोइजका लागि सुसन थापा मगरले गोल गरे। नेपाल ट्रिस्ट प्रिमियर लीग एनएसपीएलका लागि टीम दर्ता प्रक्रिया शुरू भएको छ। टीजीआर स्पोर्ट एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने टी10 क्रिकेट प्रतियोगितामा सहभागी हुन चाहने कम्पनीहरूले अनलाइन वा इमेल मार्फत फारम लिन सक्नेछन्। टीम छनौट ब्रिडिङ प्रणाली मार्फत हुने आयोजकले जनाएको छ। साउन 1 गतेदेखि 15 गतेसम्म खुला रहेको दर्ता प्रक्रियाका लागि 50,000 रुपियाँ शुल्क तोकिएको छ। प्रतियोगिता असोज 15-24 गतेसम्म मूलपानी क्रिकेट मैदान तल्लोमा हुनेछ। 7 टीमको सहभागिता रहने प्रतियोगितामा कुल 24 खेल हुनेछ। एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष 4 टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले 21,00,000 र उपविजेताले 11,00,000 रुपियाँ प्राप्त गर्नेछन्।
अब मौसम। आगामी 24 घण्टामा देशभर आंशिकदेखि साधारणतया बदलिरही कोशी प्रदेशका केही स्थानहरूका साथै मधेस लगायत बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.5, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 0.1 मिलिमिटर, काठमाडौँको अधिकतम 30, न्यूनतम 20.7 डिग्री सेल्सियस, पोखराको अधिकतम 33, न्यूनतम 22.6 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 33.7, न्यूनतम 23.2 डिग्री सेल्सियस र दिफायलको अधिकतम तापक्रम 35.2, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा नेकपा एमाले पोलिट ब्यूरोमा छलफल शुरू। काठमाडौँको कलंकी महाराजगंज चक्रपथ सड़क खण्ड विस्तारको काम अघि बढ़ेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालद्वारा जानकारी। कमैया मुक्ति घोषणाको 25 वर्ष बिते पनि मुक्त कमैयाको पुनस्थापना अझै पूरा हुन सकेन। र भारतमा मनसुनी आधीका क्रममा चट्याङ पर्दा कम्तीमा 33 जनाको मृत्यु। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।